أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم، وبه نستعين وهو خير ناصر ومعين. الحمد لأهله، الصلاة والسلام على أهلها، ولعنة الله على أهلها. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. تمام برادران و خواہران کو درس قرآن میں خوش آمدید. الحمدللہ ہم نے ماہ مبارک رمضان کی ان بابرکت لمحات سے استفادہ کرتے ہوئے قرآن مجید کو تدبر کے ساتھ، تفکر کے ساتھ، سمجھتے ہوئے پڑھنے کا جو سلسلہ شروع کیا وہ خدا کے فضل و کرم سے جاری ہے. ہم سورہ رحمان تک ہم نے کل تلاوت مکمل کی تھی، آج سورہ رحمان کی پہلی آیت سے تلاوت کا آغاز کریں گے. آپ میں سے جن کے پاس قرآن مجید موجود ہے، آپ قرآن مجید کھول لیں گے اور ہمارے ساتھ شامل تلاوت ہو جائیں گے. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. الرحمن علم القرآن، رحمان نے قرآن سکھایا. خلق الانسان علمہ البیان، اسی نے انسان کو پیدا کیا، اسی نے انسان کو بولنا سکھایا. یہاں پر ان چار آیات میں اگر دیکھیں تو خلقت کی نعمت بیان کی ہے، اور اسی طرح بولنے کا جو انسان کی نعمت ہے، بات کرنے کی، بیان کرنے کی نعمت، اور قرآن سکھانا. اگر ان تین نعمتوں کو دیکھیں تو قرآن سکھانے کی نعمت کو خلقت کی نعمت سے بھی اوپر بیان کیا ہے. اللہ نے انسان کو قرآن سکھایا، یہ بہت بڑی نعمت ہے، اور قرآن سکھایا اللہ نے ہے. اب جو اس طرف آئے گا، قرآن کو سیکھے گا، سمجھے گا، وہ اس سے استفادہ کرے گا اور قرآن سے اپنے ایمان کو، اپنے دین کی فکر کو، حتیٰ کہ دنیا کے تمام معاملات کو اگر قرآنی اصولوں کے مطابق بسر کرے گا تو وہ دنیا و آخرت میں کامیاب ٹھہرے گا. آیت نمبر 5، الشمس والقمر بحسبان، سورج اور چاند حساب کے تحت ہیں. سورج اور چاند کا اللہ نے ایک کسی سسٹم کا پابند بنایا ہوا ہے، اور یہ اس سسٹم سے، اس سے باہر نہیں نکل سکتے، ایک انچ بھی دائیں بائیں نہیں ہوتے. آیت نمبر 6، والنجم والشجر یسجدان، اور ستارے اور درخت سجدہ کرتے ہیں. نجم ستارے کے لیے استعمال ہوتا ہے، اس کے ساتھ ساتھ نجم ایسے نباتات، ایسے پودوں کے لیے بھی استعمال ہوتا ہے جس میں تنہ نہ ہو، جیسے گھاس ہوتی ہے کہ جو زمین پر پھیلتی ہے. تو بعض مفسرین کے مطابق نجم سے مراد وہ گھاس ہے، لیکن جو معروف نجم کا معنی کیا جاتا ہے وہ ستارے ہیں. تو پس ون نجم و شجر یسجدان، ستارے اور درخت سجدہ کرتے ہیں، یعنی اس زمین کے درختوں سے لے کر آسمان کے ستاروں تک سب حکم خدا کے سامنے جھکے ہوئے ہیں. کائنات میں کوئی بھی چیزیں جو اللہ نے تخلیق کی ہیں کائنات میں، وہ اللہ کے حکم سے سرتاوی نہیں کر سکتے. آیت نمبر 7، والسماء رفعها ووضع الميزان، اور اسی نے اس آسمان کو بلند کیا اور ترازو قائم کیا. اللہ تطغوا فی المیزان، تاکہ تم ترازو کے ساتھ تولنے میں تجاوز نہ کرو، تاکہ تم ترازو میں تجاوز نہ کرو. وَأَقِيمُ الْوَزْنَ بِالْقِسْطِ وَلَا تُخْسِرُ الْمِيزَانَ، اور انصاف کے ساتھ وزن کو درست رکھو اور تول میں کمی نہ رکھو، نہ کرو. دیکھیں، وَالسَّمَاءَ رَفَعَهَا وَوَضَعَ الْمِيزَانَ، آسمان کو بلند کیا اسی اللہ نے اور میزان قائم کیا، یعنی پوری دنیا ایک بیلنس پر قائم ہے. زمین کا اپنا مدار ہے، اس نے اسی مدار کے گرد گھومنا ہے. سورج کی اپنی جگہ ہے، باقی سیاروں کی اپنی جگہ ہے، ستاروں کی اپنی جگہ ہے، چاند کی اپنی جگہ ہے، اور یہ میزان پر ہیں. سمجھو بالکل ترازو کے عین مطابق, یہ ہلکا سا بھی ادھر ادھر نہیں ہوں گے, کیونکہ زمین اگر اپنے مدار سے کچھ ہلکا سا نکل جائے تو یقیناً تباہ ہو جائے گی. سورج اگر زمین کے کچھ قریب آ جائے زمین زندگی کے قابل نہیں رہے گا. بس اسی طرح یہ ساری چیزیں ایک دوسرے سے جڑی ہوئی, کیونکہ میزان پر کائنات پوری میزان پر قائم ہے. بس اگر یہ پوری کائنات چونکہ میزان پر قائم ہے, انسان کو حکم کیا دیا جا رہا ہے, تا یہ کیوں میزان پر قائم ہے, تاکہ تم ترازو میں تجاوز نہ کرو, تم میزان میں تجاوز نہ کرو, اور انصاف کے ساتھ وزن کو درست رکھو اور تول میں کمی نہ رکھو. بس اگر انسان میزان سے ترازو سے اس سے اگر انسان انصراف کرے گا انحراف کرے گا تو پھر معاشرہ تباہی کا شکار ہو جاتا ہے. آیت نمبر 10, آسمان کی پہلے بات ہوئی, زمین کی بات ہو رہی. وَالْأَرْضَ وَضَعَهَا لِلْأَنَامِ, اور اسی نے مخلوقات کے لیے اس زمین کو بنایا ہے. فِيهَا فَاكِهَةٌ وَالنَّخْلُ ذَاتُ الْأَكْمَامِ, اس میں میوے اور خوشے والے کھجور کے درخت ہیں. وَالْحَبُّ ذُو الْعَصْفِ وَالرَّيْحَانِ, اور بھوسے والا اناج خوشبو والے پھول ہیں. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, بس تم دونوں اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے. یہاں پر دونوں سے مراد کہا جاتا ہے روایات کے مطابق, اس سے مراد انسان اور جن دونوں ہیں, کیونکہ جس طرح انسان میں انسانوں کو خدا نے مکلف بنایا ہے, انسان کو جس طرح حساب کتاب انسان نے دینا ہے, انسان جس طرح ذمہ دار ہے, اسی طرح جنوں کو بھی خدا نے ذمہ دار بنایا ہوا ہے کہ جن سے سوال کیا جائے گا. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, پس اے جن و انس تم دونوں اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے. یعنی اوپر جو بھی نعمتیں بیان ہوئی. آیت نمبر 14, خَلَقَ الْإِنسَانَ مِن صَلْصَالٍ كَالْفَخَّارِ, اس نے انسان کو ٹھیکری کی طرح کے خشک گارے سے بنایا, یعنی بہت سخت خشک گارے سے بنایا. وَخَلَقَ الْجَانَّ مِن مَارِجٍ مِن نَارِ, اور جنات کو آگ کے شعلے سے پیدا کیا. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, پس تم دونوں اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے. رب المشرقین ورب المغربین, فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, وہ دونوں مشرقوں اور دونوں مغربوں کا پروردگار ہے, پس تم دونوں اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے. دو مشرق اور دو مغرب, اور اسی طرح قرآن میں مشارق اور مغارب, یعنی تین سے زیادہ مشرق اور تین سے زیادہ مغرب. اس کے بارے میں سادہ سادہ اگر بیان کروں تو اس میں جیسے سورج کا طلوع ہونا اور غروب ہونا, سارے سال میں سورج کے طلوع ہونے کی جگہ بھی آہستہ آہستہ بدلتی ہے اور غروب ہونے کی جگہ بھی بدلتی ہے. سردیوں میں سورج کے طلوع کا مقام گرمیوں سے مختلف ہے, تو یہ گرمیوں کے سورج کے طلوع ہونے کے مقام سے لے کر سردیوں تک کا جو طلوع کا مقام ہے, یہ ایک سے زیادہ مشرق بنتے, اس لیے مشارق کا لفظ, اور دوسری طرف مغرب بھی. تو بعض کہتے ہیں اس میں شمال جنوب کو بھی شامل کر کے ایک کو مشرق کے ساتھ اور ایک کو مغرب کے ساتھ ملا کر مشرقین اور مغربین کہا. بس دونوں مشرقوں اور دونوں مغربوں کا پروردگار ہے, بس تم دونوں اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے. مرج البحرین یلتقیان, اس نے دو سمندروں کو جاری کیا آپس میں مل جائیں. یہ دو سمندر, عام دنیا کے دو سمندروں کی بات بھی ہے, روایات میں ہے کہ اس سے مراد مرج البحرین, دو سمندروں سے مراد علی و فاطمہ علیہ السلام ہیں. بینہما برزخ لا یبغیان, تاہم ان دونوں کے درمیان ایک آر ہے جسے وہ تجاوز نہیں کرتے. یعنی جس طرح دنیا کے سمندروں میں ایسے سمندر ہیں کہ جو ایک طرف کھارے پانی کا سمندر اور دوسری طرف میٹھے پانی کا, دونوں ایک ساتھ ہوتے ہیں لیکن مکس نہیں ہوتے آپس میں, کیونکہ ان دونوں کے درمیان ایک برزخ ہے, ایک آر ہے. فبأي آلاء ربكما تكذبان، بس تم دونوں اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے. آیت نمبر 22، یخرج منہما اللؤلؤ والمرجان، ان دونوں سمندروں سے موتی اور مونگے نکلتے ہیں. اس سے لؤلؤ المرجان سے مراد روایات میں امام حسن علیہ السلام اور امام حسین علیہ السلام بھی لیے گئے مصداق اس کے، اور عام جو سمندر سے موتی نکلتے ہیں مونگے نکلتے ہیں وہ بھی مراد لے جا سکتے ہیں. اور ایک نقطہ یہاں پر تشریح میں ذکر ہے کہ جہاں میٹھا پانی اور کھارا پانی آپس میں ملتے ہیں اسی جگہ سے موتی اور مونگے پیدا ہوتے ہیں. آیت نمبر 23، فبأي آلاء ربكما تكذبان، پس تم دونوں اپنے پروردگار کی کون کون سی نعمت کو جھٹلاؤ گے. وله الجوار المنشآت في البحر كالأعلام، اور سمندر میں چلنے والے پہاڑوں کی طرح بلند جہاز اسی کے ہیں. یعنی یہ خود سمندری جہاز والا جو یہ سنت تھی، یہ جہاز سازی کا جو کام ہے، یہ انسان کا قدیم سے چل رہا ہے، بہت پہلے سے تاریخ میں جہاز سازی کا کام ہے، چاہے وہ قدیمی جہاز ہوں یا آج کے بلند ترین جو جدید ٹیکنالوجی اور کمپیوٹر ٹیکنالوجی کے تحت بننے والے. مگر جیسے اگر انسان جس نے اس کشتی کو بنایا ہو تو ظاہر ہے کہ اس انسان کو تو خدا نے بنایا ہے، اسی لیے خدا نے کہا کہ اسی نے بلند کیا، اسی نے ان جہازوں کو سمندر میں بلند کیا کہ جیسے پہاڑوں کی طرح سمندر میں بلند ہوتے ہیں. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ، بس تم دونوں اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے. یعنی یہ جو سمندری سفر میں موجود تمہیں فائدے ہیں، فوائد ہیں، منافع ہے، اس کو کیسے جھٹلاؤ گے. کل من علیہا فان ویبقى وجہ ربک ذو الجلال والاکرام، روئے زمین پر موجود ہر چیز فنا ہونے والی ہے، ہر چیز ختم ہونے والی ہے، اور صرف آپ کے صاحب عزت و جلال رب کی ذات باقی رہنے والی ہے. یعنی اگر کچھ باقی رہے گا تو وہ تیرے رب کی ذات ہے، باقی سب کچھ فنا ہونے والا ہے. آیت نمبر 28، فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ، پس تم دونوں اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے. آیت نمبر 29، يَسْأَلُهُ مَنْ فِي السَّمَاوَاتِ وَالْأَرْضِ كُلَّ يَوْمٍ هُوَ فِي شَأْنِ، جو کچھ بھی آسمانوں اور زمین میں ہے سب اسی سے مانگتے ہیں، جو کچھ بھی آسمانوں اور زمین میں ہے سب اسی سے مانگتے ہیں. يَسْأَلُهُ مَنْ فِي السَّمَاوَاتِ وَالْأَرْضِ، آسمان اور زمین میں جو کوئی بھی ہے سب کے سب اسی سے مانگتے ہیں. كُلَّ يَوْمٍ هُوَ فِي شَأْنِ، وہ ہر روز ایک نئی کرشمہ سازی میں ہے. آسمان و زمین میں بس وہی بے نیاز ہے، اللہ بے نیاز ہے، اس کے سوا کوئی بے نیاز نہیں ہے، باقی سب اس کے نیاز مند ہیں، لہٰذا اس کے دروازے پر دستک دیتے ہیں. اور وہ پروردگار ہر وقت ایجاد، ابداع، عطا، شفا، عنایت اور فیاضی میں مصروف ہے. اس کائنات میں ایک پتہ بھی اس کی اجازت کے بغیر، اس کی اذن کے بغیر نہیں گرتا. بس یہ جو ہے نا، کل یوم ہوا فی شأن، کل یوم ہر زمانے میں، اس ضروری ہے کہ ہر روز گئے، ہر زمانے میں ایجاد و ابداع میں ہے، کیونکہ اللہ کا ہر عمل ایجاد ہے. لا تکرار فی الوجود، یعنی اس ایسا نہیں ہے کہ اللہ کسی چیز کو دیکھ کر کچھ بنائے گا، ابداع کرتا ہے، نیا بناتا ہے. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ، بس تم دونوں اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے. سنفرغ لکم ایہا الثقلان، اے جن و انس کی دو بازو جماعتوں، دو باوزن جماعتوں، ہم عنقریب تمہاری جزا و سزا کی طرف پوری توجہ دینے والے ہیں. یعنی ایک گروہ جن و انس کے، ایک جن انسانوں اور جنوں کے گروہ، باوزن مضبوط گروہ، عنقریب ہم تمہاری طرف پوری توجہ کرنے والے ہیں، تمہاری جزا اور سزا کی طرف. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ، بس تم دونوں اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے. یعنی یہ دیکھیں، ہم تمہاری طرف متوجہ ہونے والے ہیں، ہم تمہارا حساب لینے والے ہیں. یہ بھی ایک نعمت ہے کہ تمہیں پہلے سے بتایا جا رہا ہے کہ تمہارا حساب ہونے والا ہے، تم سے پوچھا جائے گا، तुमसे सवाल किया जाएगा, नेमतों के बारे में तुमसे सवाल करेंगे। बस ये भी एक नेमत है कि तुम्हें पहले से हिसाब के बारे में आगाह किया जा रहा है। आयत नंबर 33, या माशर अल जिन्न वल इंस इन इस्तताअतुम अन तनफुदु मिन अक्तारिस समावात अगर तुम आसमानों और जमीन की सरहदों से निकलने की इस्तेआत रखते हो तो निकल जाओ, तुम सल्तनत और कहारियत के बगैर नहीं निकल सकोगे। यानी अगर तुम अल्लाह को हिसाब देना नहीं चाहते, अगर तुम अल्लाह के सामने पेश होना नहीं चाहते, तो जाओ फिर आसमानों इन इस आसमानों और जमीन की इस हुदूद से, इस मुमलिकत से फरार कर जाओ, इसकी सरहदों से निकल जाओ। अच्छा, यहां एक और चीज अल्लाह ने रख दी, ला तनफुज़ूना इल्ला बिसुल्तान। हाँ, अगर तुम निकलना चाहो तो सुल्तनत और कहारियत के बगैर नहीं निकल सकोगे। यहां एक इशारा भी दे दिया, अगर तुम इल्म के लिए, तहकीक के लिए, जस्तजू के लिए कायनात में सफर करना चाहो तो तुम कर सकते हो, लेकिन उसके लिए क्या चाहिए? सुल्तान चाहिए। सुल्तान से मुराद ताकत है, पावर है, ऐसी पावर कि इस जमीन के मदार से बाहर जा सके। فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, पस तुम दोनों अपने रब की किस किस नेमत को झुटलाओगे। इंसान इस जमीन के मदार से तो बाहर निकला है, चांद तक पहुंच गया या कुछ आगे की जस्तजू कर रहा है, लेकिन अगर सातों आसमानों और जमीन, अगर पूरी कायनात की बात की जाए, तो आज जो फलकियात के माहिरीन भी इस बात को कबूल करते हैं कि उनके पास जितनी भी मजबूत और बहुत दूर तक देखने वाली जो टेलीस्कोप वगैरह हैं, उसके जरिए भी वो कायनात के कोई 5% तक, वो भी उनके अपने अंदाजे के मुताबिक, कि कायनात के कोई 5% हिस्से को शायद हम देख चुके हैं उन दूरबीनों की मदद से। पहुंचना वो एक अलग मौजू है, अभी इंसान बहुत महदूद जगह तक ही जा सका है। فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, बस तुम दोनों अपने रब की किस किस नेमत को झुटलाओगे। आयत नंबर 35, يُرْسَلُ عَلَيْكُمْ شُوَاظٌ مِّنَ النَّارِ وَنُحَاسٌ فَلَا تَنْتَصِرَانِ, तुम दोनों पर आग के शोले और चिंगारियां छोड़ी जाएंगी, फिर तुम कामयाब नहीं रहोगे। अगर तुम्हारा मकसद अल्लाह की हुकूमत से फरार है तो तुम फरार नहीं कर सकोगे, क्योंकि तुम पर फिर आग के शोले और चिंगारियां छोड़ी जाएंगी, ऐसे रुकावटें होंगी कि तुम अल्लाह की हुदूद हुकूमत से नहीं निकल सकते हो। فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, बस तुम दोनों अपने रब की किस किस नेमत को जुटलाओगे। आयत नंबर 37, فَإِذَا شَقَّتِ السَّمَاءُ فَكَانَتْ وَرْدَةً كَالدِّهَانِ, बस जब आसमान फट जाएगा तो सुर्ख हो जाएगा जैसे सुर्ख चमड़ा। فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, बस तुम दोनों अपने रब की किस किस नेमत को जुटलाओगे। यानी जब ये इस कायनात का निजाम खत्म हो जाएगा, जब कयामत का मरहला शुरू हो जाएगा, तो ये आसमान फट जाएगा और ये ऐसे ऐसा सुर्ख हो जाएगा कि जैसे सुर्ख चमड़ा हो, यानी सख्त और सुर्ख। फयौमइज़िन ला युसअलु अन ज़म्बिही इंसुन वला जान, फिर उस रोज किसी इंसान से और किसी जिन से उसके गुनाह के बारे में नहीं पूछा जाएगा। فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, बस तुम दोनों अपने रब की किस किस नेमत को झुटलाओगे। यानी जब वो क़यामत का मरहला आ जाएगा तो फिर गुनाह से एक्सक्यूज करने की गुंजाइश नहीं होगी, फिर कोई तौबा नहीं है, फिर कोई उज्र पेश करने की गुंजाइश नहीं है। فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, बस तुम दोनों अपने रब की किस किस नेमत को झुटलाओगे। आयत नंबर 41, يُعْرَفُ الْمُجْرِمُونَ بِسِيمَاهُمْ فَيُؤْخَذُ بِالنَّوَاصِي وَالْأَقْدَامِ, मुजरिम अपने चेहरों से पहचाने जाएंगे, फिर वो पेशानियों और पैरों से पकड़े जाएंगे। بعض مجرم ایسے ہوں گے جو حساب کے بغیر ہی جہنم کی طرف لے جائے جائیں گے, کیونکہ ان کو چہرے سے ہی پہچان لیا جائے گا, ان کے لیے جہنم کا پہلے سے ہی ان کا فیصلہ ہو چکا ہوگا. بس یہ پہلے بھی ایک دفعہ ذکر ہوا ہے کہ قیامت کے دن لوگوں کی تین قسمیں ہوں گی. ایک وہ کہ جو بغیر کسی حساب کتاب کے جنت جائیں گے, جن کا اعمال نامہ اس قدر صاف اور واضح ہوگا کہ وہ بغیر حساب کتاب کے ان کو جنت کی طرف روانہ کر دیا جائے گا, اور کچھ ہے کہ جو بلا حساب جہنم جائیں گے, جن کے اعمال نامہ ایسا ہے کہ ان کے لیے کوئی گنجائش نہیں ہے, سیدھے جہنم. اور پھر کچھ ہوں گے کہ جن کا حساب کے بعد جنت یا جہنم کا فیصلہ کیا جائے گا. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, بس تم دونوں اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے. آیت نمبر 43, ہذہ جہنم التی یکذب بہا المجرمون, یہ وہی جہنم ہے جسے مجرمین جھٹلاتے تھے. آیت نمبر 44, یطوفون بینہا وبین حمیم آن, وہ جہنم اور کھولتے ہوئے انتہائی گرم پانی کے درمیان گردش کرتے رہیں گے. اللہ اکبر, یعنی وہی حمیم کہ جو جہنم میں جہنمیوں کو جو مشروب پینے کے لیے دیا جائے گا اس کو حمیم کہتے ہیں. اور وہ کیسا ہے کہ ایک گھونٹ بھرنے پر اتنا وہ گرم تلخ ایسی کوئی وہ ایسا مشروب ہوگا کہ ایک گھونٹ اگر پیئیں گے تو انتڑیاں باہر آ جائیں گی. یہ بھی قرآن میں ذکر ہے. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, بس تم دونوں اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے. یعنی کیا یہ جاری جو قیامت کا بیان ہوا اس میں نعمت کہاں سے, یعنی ان ہولناک مراحل سے نجات حاصل کرنے کا راستہ بتا دینے کی کتنی بڑی نعمت ہے. پہلے سے بتا رہے کہ یہ ہونے والا ہے, اس کے لیے اپنے لیے سامان کرو. یہ نعمت ہے پروردگار کی, کس کس نعمت کو جھٹلاؤ گے. آیت نمبر 46, وَلِمَنْ خَافَ مَقَامَ رَبِّهِ جَنَّتَانِ, جو شخص اپنے رب کی بارگاہ میں پیش ہونے کا خوف رکھتا ہے اس کے لیے دو باغ ہیں. یعنی ویسے تو جنات عموماً آتا ہے مومنین کے لیے, جنات ہیں بہت سارے باغات ہیں, یہاں کا نا دو باغ ہیں. دو باغ یعنی کو خاص خاص ہیں اس کے لیے. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, بس تم دونوں اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے. یعنی یہ کتنی بڑی نعمتیں ہیں جنت میں کہ جو تمہارے انتظار میں ہیں, تم ان کو جھٹکے ہو, ان نعمتوں کو کس کس نعمت کو جھٹلاؤ گے. آیت نمبر 48, کہنا دو باغ ہیں, جو اپنے رب کا خوف رکھتے ہیں, اپنے رب سے ملاقات کا خوف رکھتے ہیں, ان کے لیے دو باغ ہیں. اب ان دو باغ کی صفات بیان ہو رہی ہے. آیت نمبر 48, ذواتا اثنان, یہ دونوں باغ گھنی شاخوں والے ہوں گے. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, پس تم دونوں اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے. اب آگے جنت کی نعمتیں اللہ گنوا رہے ساتھ ساتھ. فِيهِمَا عَيْنَانِ تَجْرِيَانِ, ان دونوں باغوں میں دو بہتے ہوئے چشمے ہیں. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, پس تم دونوں اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے. تھوڑا تصور کریں, ہم اپنے ذہن میں نقشہ کھینچے نا, اللہ بتا رہے دو باغ ہیں گھنے ہیں اور ان کے درمیان دونوں میں دو چشمے ہیں, بہتے ہوئے چشمے. آیت نمبر 52, فیہما من کل فاکہۃ زوجان, ان دونوں میں موجود ہر میوے کی دو دو قسمیں ہیں. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, پس تم دونوں اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے. مُتَّكِئِينَ عَلَى فُرُشٍ بَطَائِنُهَا مِنْ إِسْتَبْرَقٍ وَجَنَى الْجَنَّتَيْنِ دَانٍ, وہ ایسے فرشوں پر تکیے لگائے بیٹھے ہوں گے جن کے استر ریشم کے ہوں گے, اور ان دونوں باغوں کے میوے ان کی دسترس میں قریب ہوں گے. یعنی جنت کے میوے ہر جگہ جنتیوں کے دسترس میں ہیں, اور ان کے لیے ایسے تکیے لگا کر بیٹھے ہیں کہ جن کے استر ریشم کے ہیں, قیمتی استر ہیں جس کے. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, پس تم دونوں اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے. فِيهِنَّ قَاصِرَاتُ الطَّرْفِ لَمْ يَطْمِثْهُنَّ إِنسٌ قَبْلَهُمْ وَلَا جَانٌّ, ان میں نگاہیں محدود رکھنے والی حوریں ہیں जिन्हें इनसे पहले न किसी इंसान ने छुआ होगा और न किसी जिन ने। यानी इससे वो अंदाजा होता है कि जिन्नात के लिए भी उनकी भी जन्नतें हैं, उनके लिए भी जन्नत है, जन्नतें हैं कि जिन में वो रहेंगे। तो यहां पर जो कहा कि जन्नती हूर को कि ऐसी उसकी उसकी कैफियत ऐसी है कि वो निगाहें उसकी नीची हैं और पहले न उससे पहले किसी इंसान ने छुआ है और न किसी जिन ने। فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, पस तुम दोनों अपने रब की किस किस नेमत को झुटलाओगे। كَأَنَّهُنَّ الْيَاقُوتُ وَالْمَرْجَانِ, गोया वो याकूत और मोती हैं, वो हूरे ऐसी हैं कि जैसे याकूत और मोती हों। याकूत सुर्खी की अलामत और मोती सफेदी की अलामत, रंग गोरे रंगत और सुर्खी माइल की अलामत। فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, बस तुम दोनों अपने रब की किस किस नेमत को झुटलाओगे। आयत नंबर 60, हल जज़ाउल एहसान इल्ला एहसान, एहसान का बदला एहसान के सिवा क्या हो सकता है। यानी एक उसूल खुदा ने यहां पर दे दिया, क्योंकि खुदा अपने दिए हुए उसूलों का खुद पाबंद होता है और फिर अपने बंदों से चाहता है कि उसूलों की पाबंदी करें। यानी क्या कि नेकी का बदला नेकी के सिवा कुछ भी नहीं है। क्या हो सकता है नेकी के बदले नेकी के सिवा। आयत नंबर 61, فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, पस तुम दोनों अपने रब की किस किस नेमत को झुटलाओगे। وَمِن دُونِهِمَا جَنَّتَانِ, और इन दोनों बागों के अलावा दो बाग और हैं, यानी जिसमें इस दुनिया में खुदा को प्रोटोकॉल दिया है, जिसने इस दुनिया में अल्लाह की मर्जी को तरजीह दी है, जिसने इस दुनिया में इताअत खुदा के लिए मुश्किलात बर्दाश्त की हैं, जिसने इस दुनिया में अपनी जिंदगी, अपने माल, अपनी औलाद, अपनी जान, अपना घर, हर जगह खुदा की इताअत का लिहाज रखा है, अब उसको अगली दुनिया में अल्लाह भी प्रोटोकॉल दे रहा है, उसकी इज्जत में इजाफा कर रहा है। अब देखिए पहले दो बागों का जिक्र हुआ, आयत नंबर 62, वमिन दुनिहिमा जन्नतान, इन दो बागों के अलावा दो बाग और हैं। فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, बस तुम दोनों अपने रब की किस किस नेमत को जुटलाओगे। مُدْهَامَّتَانِ, दोनों बाग घने सरसब्ज हैं। فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, बस तुम दोनों अपने रब की किस किस नेमत को जुटलाओगे। فِيهِمَا عَيْنَانِ نَضَّاخَتَانِ, इन दोनों बागों में दो उबलते हुए चश्मे मौजूद हैं। فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, बस तुम दोनों अपने रब की किस किस नेमत को झुटलाओगे। فِيهَا فَاكِهَةٌ وَنَخْلٌ وَرُمَّانٌ, इन दोनों में मेवे और खजूरें और अनार हैं। फलों का जिक्र किया, फाकिहा फल है, वहां पर मेवे हैं और खजूरें और अनार हैं। खजूर और अनार का अलग से जिक्र किया, मेवों से के मेवों के अलावा, तो अनार का खसूसी तौर पर जिक्र किया। अनार के बारे में एक हदीस यहां पर मनकूल है, हदीस में है कि रोए जमीन पर रसूल खुदा सल्लल्लाहु अलैहि व आलिहि वसल्लम के लिए अनार से ज्यादा पसंदीदा मेवा नहीं है। दूसरी हदीस में आया है कि मेवों की 120 किस्में हैं, सबसे आला किस्म अनार है। बस अनार के बारे में खुसूसी जिक्र आया। तो याद रखिए, राय खुदा में इन्फाक करने के लिए भी अनार का इन्फाक भी किया जाए। ऐसा ना कि सिर्फ अपने खाने के लिए ही कोशिशें की जाए, अपने लिए ही अनार खरीदा जाए, अपने लिए ही खाया जाए, इन्फाक भी किया जाए। एक वाक्य भी है अमीरुल मोमिनीन और जनाब सैयदा का, अगर मौका मिला तो मैं वो सुनाऊंगा, अनार के बारे में, अनार का ही वाक्य है। आयत नंबर 69, فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, पस तुम दोनों अपने रब की किस किस नेमत को झुटलाओगे। आयत नंबर 70, فِيهِنَّ خَيْرَاتٌ حِسَانٌ, इनमें नेक सीरत खूबसूरत बीवियां होंगे। नेक सीरत और खूबसूरत बीवियां, वही जो अजवाज हैं जन्नत के लिए, नेक सीरत भी है और नेक सूरत भी है। فبأي آلاء ربكما تكذبان, بس تم دونوں اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے؟ حور مقصورات فی الخیام, خیموں میں مستور ہورے ہیں, مستور سے مطلب محفوظ, کہ غیر کی نگاہ پڑنے سے محفوظ, اور یہاں پر خیام سے مراد یہ ایسا نہیں کہ یہ جو جھونپڑیاں یا خیمے ہوتی ہیں, خیام ان اقامت گاہوں کو کہتے تھے محاورے میں, یہ جو خیام کا لفظ جب آتا ہے تو ان اقامت گاہوں کو, رہنے کی جگہوں کو کہا جاتا تھا کہ جن میں بہترین زندگی والے رہائش اختیار کرتے ہیں, یعنی نہایت عمدہ اقامت گاہیں. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, پس تم دونوں اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے؟ لَمْ يَطْمِثْهُنَّ إِنسٌ قَبْلَهُمْ وَلَا جَانٌ, جنہیں ان سے پہلے, یعنی ان حوروں کو, جنہیں ان سے پہلے نہ کسی انسان نے چھوا ہوگا اور نہ کسی جن نے. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, پس تم دونوں اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے؟ مُتَّكِئِينَ مُتَّكِئِينَ عَلَى رَفْرَفٍ خُضْرٍ وَعَبْقَرِيٍّ حِسَانٍ, وہ سبز قالینوں اور نفیس فرشوں پر تکیے لگائے ہوئے ہوں گے. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, پس تم دونوں اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے؟ تَبَارَكَ اسْمُ رَبِّكَ ذِي الْجَلَالِ وَالْإِكْرَامِ, بابرکت ہے آپ کے پروردگار کا نام جو صاحب جلالت و اکرام ہے. عزیزان محترم, یہ سورہ رحمان خدا کی نعمتوں کی چند, بہت سے نعمتیں بے شمار جو خدا نے انسان کو عطا کی ہیں, بندوں کو دی ہیں, اس میں سے چند ایک سمجھے چیدہ چیدہ چند نعمتوں کا یہاں پر ذکر ہوا, اور قدم قدم پہ مجھ سے اور آپ سے یہ کہا جا رہا ہے فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, کہ اے گروہ جن و انس, تم اپنے پروردگار کی کون کون سی نعمت کو جھٹلاؤ گے؟ انار اور انفاق کا ایک واقعہ ہے امیر المومنین اور جناب سیدہ کی زندگی کا, میں سنا دیتا ہوں تاکہ آپ کو, ہمیں اپنی زندگی کو, اپنی زندگی میں اس سنت کو شامل کرنے کا ہمیں بھی موقع مل جائے. جناب سیدہ کائنات صلوات اللہ علیہا مریضہ ہوئی, بیمار تھی, بستر پہ تھی, امیر المومنین آپ کے سرحانے آئے تو سیدہ اس میں بیماری کی تکلیف میں تھی, تو آپ نے مولا علی میں کہا فاطمہ اگر کسی چیز کا دل کر رہا ہو, اگر کچھ کھانے کو دل کر رہا ہو, ظاہر مریض جب ہوتا ہے تو اس سے یہ سوال کیا جاتا ہے, اگر کچھ کھانے کا دل ہو تو مجھے بتاؤ, تو جناب سیدہ نے کہا نہیں, کسی چیز کا دل نہیں ہے, انکار کیا. امیر المومنین نے اصرار کیا اور یہ خواہش ظاہر کی کہ سیدہ علی کے دل کی خواہش ہے کہ تم کچھ کہو, تمہیں کچھ جس چیز کی طلب ہو. جب اصرار کیا تو بی بی نے کہا کہ اگر آپ لانا چاہتے ہیں تو پھر انار لے آئیں. اب مولا متقیان انتہائی محبت کرنے والے شوہر, انتہائی خیال رکھنے والے شوہر, اور ظاہر ہے کہ سیدہ کائنات کے لیے مولا علی کے دل میں جو محبت ہے, جو احترام ہے, وہ بے تحاشا, بے حد ایسا. اب مولا نکلے انار کو تلاش کرنے کے لیے, گئے مدینے میں جہاں سے انار ملتا تھا, پتا کیا تو نہیں ملا, ہے نہیں. تو پتا چلا ایک تاجر کا پتا چلا اس کے پاس شاید ہوں انار, اس کے پاس ہوتے ہیں انار. اس کے گھر گئے, دستک دی, باہر آیا, سلام کیا, کہا سنا تھا تمہارے پاس انار ہیں, مجھے ایک انار چاہیے. تو اس نے کہا یا علی کل ختم ہو گئے انار میرے پاس تھے, کل ہی سارا بک گیا, ختم ہو گیا ہے. اب مولا نے جب دروازے پر یہ بات چیت ہو رہی تھی تو اس تاجر کی بیوی نے سن لی اور اس نے اندر سے آواز دی اپنے شوہر کو, کہا کہ میرے پاس, میں نے ایک انار اپنے لیے سنبھال کے رکھا ہے, آپ یہ علی کو دے دے, مولا علی کو دے دے. خیر اس نے انار مولا علی کو دیا, مولا نے قیمت چکائی اور وہاں سے چل پڑے گھر کی طرف. یقیناً مولا کو خوشی ہوئی ہوگی کہ جناب سیدہ نے جو خواہش کی تھی اس کو پورا کرنے کے لیے جا رہے. گھر کی طرف جا رہے تھے تو بیچ میں ایک کوئی کھنڈر تھا, کوئی خرابہ تھا, وہاں سے کسی شخص کے کراہنے کی آواز آ رہی تھی. امیر المومنین وہاں گئے تو دیکھا تو ایک شخص بیٹھا ہوا ہے اور کپکپا رہا ہے, بخار کی حالت میں ہے. मौला उसके पास गए, उसके अहवाल पुरसी की पूछा तो पता चला मुसाफिर है और बीमार था। तो अब उसने फिर सवाल किया मौला अली से, कहा मैंने कुछ खाया नहीं है, भूखा हूं, अगर मुझे कुछ खाने के लिए दे दो। अब मौला के पास वही अनार ही था कि जो सैयदा की फरमाइश पर लेके जा रहे थे। अमीर मोमिनीन ने सोचा कि इसमें से आधा इसको दे दूं ताकि इसका भी कुछ पेट भरे, इसको भी कुछ अफाका हो, आधा सैयदा के लिए ले जाऊंगा। आधा तोड़ के उसे दिया तो वो खुद खा भी नहीं सकता था, मौला ने खुद खिला दिया। आधा अनार खाने के बाद उठ के बैठ गया। उसके बाद उसने अमीर मोमिनीन से कहा कि खुदा आपको जजा दे, आपके इस अनार ने मुझे तवानाई दी है, कुव्वत दी है, अब अगर आपसे गुजारिश है कि वो आधा अनार भी मुझे दे दें, खुदा आपको अजर दे, अल्लाह के नाम पे बाकी आधा अनार भी दे दें। अब ये सिर्फ आधा अनार है और वो सैयदे की फरमाइश, लेकिन अमीर मोमिनीन इन्फाक खुदा की राह में, वो आधा अनार भी उसे दे दिया और खाली वापस घर की तरफ चल पड़े। अब इसरार करके फरमाइश करवाई थी और अब उसको पूरा भी नहीं कर पाए, वापसी खाली आ रहे। खैर घर में दाखिल हुए तो देखा तो सैयदा के कमरे में, जिस कमरे में, जिस उजरे में सैयदा थी, तो कुछ खा रही थी सैयदा। अमीर मोमिनीन दाखिल हुए तो देखा तो एक तश्त में काफी सारे अनार पड़े थे और सैयदा उसमें से तनावल फरमा रही थी। अमीर मोमिनीन ने पूछा सैयदा अनार? कहा या अली, कुछ देर पहले दरवाजे पर दस्तक हुई थी और कनीज ने जाके पूछा तो एक देने वाला ये अनार देकर गया और कहा अमीर मोमिनीन अली इब्न अबी तालिब अलैहिस्सलाम ने ये अनार भिजवाए हैं। तो यकीनन जहां अल्लाह के राह में वो अनार इन्फाक किया था, खुदा की तरफ से पूरा तश्त अनारों का भर के मौला के घर भिजवा दिया। अज़ान मोहतरम, खुदा की राह में जो इन्फाक करेगा, जो अल्लाह की राह में देगा, खुदा उसको मुजाफ देगा। मुजाफ डबल को नहीं कहते, कई गुना बढ़ाने को कहते हैं, बाज तो 700 गुना भी बढ़ जाता है। इंशाल्लाह अनार खाइए, खुद भी खाइए और इन्फाक भी कीजिए। और ये फकत अनार तक महदूद नहीं है, इन्फाक करना, लोगों की जरूरत को पूरा करना, ऐसा ना हो कि किसी के पास खाने के लिए रोटी ना और हम उसको अनार दे रहे हो। तो इंशाल्लाह पूरी अकलमंदी के साथ और पूरे होश के साथ सिर्फ अपना ही ख्याल नहीं रखना चाहिए, आसपास और बिलखुसूस जरूरतमंदों की जरूरतों को पूरा करना चाहिए। अज़ान मोहतरम, अगली सूरत सूरह वाकया है, कुरान मजीद की 56 नंबर सूरत है। आगाज करते हैं उसकी तिलावत का। बिस्मिल्लाहिर्रहमानिर्रहीम। इज़ा वक़अतिल वाक़िया लैस लिवक़अतिहा काज़िबा खाफ़िज़तुर राफ़िया। बनाम खुदा रहमान रहीम, जब होने वाला वाकया हो चुकेगा तो उसके वकू को झुटलाने वाला कोई ना होगा। जब कयामत आ जाएगी फिर कोई इनकार नहीं कर सकेगा। खाफ़िज़तुर राफ़िया, वो तह बाला करने वाला वाकया होगा। राफिया बुलंद करने को कहते हैं, खाफिजा नीचे करने को, बस तह बाला करने वाला वाकया होगा। क्या होगा उस वाकये में? आयत नंबर 4, इज़ा रुज्जतिल अर्ज़ रज्जा, जब जमीन पूरी तरह हिला दी जाएगी, वह बुस्सतिल जिबालु बस्सा, और पहाड़ रेजा रेजा कर दिए जाएंगे, फकानत हबाअम बस्सा, तो ये मुंतशिर गुबार बनकर रह जाएंगे। ये बुलंद बाला चोटियां, ये पथरीले पहाड़, ये सख्त पहाड़, ये गुबार बन जाएंगे, मुंतशिर हो जाएंगे, गुबार बनकर रह जाएंगे। वकुंतुम अज़वाजन सलासा, और तुम तीन गिरोहों में बट जाओगे, यानी जितने भी इंसान हैं, इन इंसानों के तीन गिरोह हो जाएंगे। या अगर मुझसे और आपसे मुखातब है तो ये मुसलमानों, ए उम्मत मोहम्मद मुस्तफा, तुम तीन गिरोहों में बट जाओगे। अब यहां आगे उन तीन गिरोहों को खोल के बयान कर दिया है और उनके उनके अमाल बताए हैं कि किस अमल की वजह से इस गिरोह में हो जाते हो, किस अमल की वजह से इस गिरोह में चला जाएगा और किस अमल की वजह से तीसरे गिरोह में चला जाएगा। बस, और तुम तीन गिरोहों में बट जाओगे। आयत नंबर 8, फअसहाबुल मैमनति मा असहाबुल मैमना, रहे दाहिने हाथ वाले तो दाहिने हाथ वालों का क्या कहना। एक है असहाब यमीन, پہلا گروہ وہ ہے کہ جن کو خدا نے عزت و تکریم کے بنا پر ان کے احترام کے بنا پر اصحاب الیمین کہا ہے, یعنی دائیں ہاتھ والے. قرآن میں ذکر ہے کہ بروز قیامت عمل نامہ جب دیا جائے گا تو متقین اور مومنین اللہ کے نیک بندوں کو کہ جن کے لیے جنت کا فیصلہ ہو چکا ہوگا ان کا نامہ اعمال ان کے دائیں ہاتھ میں دیا جائے گا, اور جو اہل جہنم ہیں ان کا نامہ اعمال ان کے بائیں ہاتھ میں دیا جائے گا. لہذا اسی لیے یہاں پر دائیں اور بائیں کا استعمال کیا. پہلا گروہ یہ ہو گیا یعنی دائیں ہاتھ اصحاب المیمنہ اصحاب یمین ہو گئے. آیت نمبر 9, واصحاب المشأمۃ ما اصحاب المشأمۃ, اور رہے بائیں ہاتھ والے تو بائیں ہاتھ والوں کا کیا پوچھنا, ان کا کیا پوچھنا. یہ دوسرا گروہ ان لوگوں کا ہوگا کہ جن کو نحوست کے بنا پر بائیں ہاتھ والے کہا ہے. آگے تیسرا گروہ کون سا ہے, آیت نمبر 10, والصادقون الصادقون, اور سبقت لے جانے والے تو آگے بڑھنے ہی بڑھنے والے ہی ہیں, جو سبقت لے جانے والے ہیں یعنی جو ہر کار خیر کی طرف سبقت لے جاتے ہیں, آگے بڑھ جاتے ہیں, ایمان میں آگے بڑھ جاتے ہیں, تقویٰ میں آگے بڑھ جاتے ہیں, آگے نکلتے ہیں, جستجو میں لگے رہتے ہیں, خدا کی راہ میں کوشش کرنے میں آگے نکل جاتے ہیں. بس تیسرا گروہ صادقون کا ہو گیا. اب صادقون کی کچھ نشانیاں بیان ہو رہی ہیں. اولئک المقربون, یہی وہ مقرب لوگ ہیں, فی جنات النعیم, نعمتوں سے مالا مال جنتوں میں ہوں گے. ثلت من الاولین, ایک جماعت اگلوں میں سے, وقلیل من الاخرین, اور تھوڑے لوگ بعد والوں میں سے ہوں گے, یعنی جو پہلے ایمان والے گزر چکے ہیں, زیادہ تر سابقین ان میں سے ہیں, سبقت کرنے والے زیادہ تر ان میں سے ہیں. وثلت من الاخرین, بعد والوں میں سے بھی تھوڑے ہوں گے کہ جو سبقت لے جانے والے ہوں گے. اعلی سرر موضونہ, جواہر سے مرصع تختوں پر, ان ایسے تخت پر بیٹھے ہوں گے کہ جس پہ جواہرات لگے ہوں. متکئین علیہا متقابلین, تکیے لگائے آمنے سامنے بیٹھے ہوں گے. یطوف علیہم ولدان مخلدون, ان کے گرد تا ابد رہنے والے لڑکے پھر رہے ہوں گے, ان کی خدمت پر مامور جو غلمان ہیں. بأكواب وأباريق وكأس من معين, ہاتھوں میں پیالے اور آفتابے اور صاف شراب کے جام لیے, یعنی وہی جنت کی جو شراب طہور ہے, صاف شراب ہے. لا يصدعون عنها ولا ينزفون, ایسی شراب جس سے انہیں نہ سر کا درد ہوگا اور نہ ان کی عقل میں فطور آئے گا, کیونکہ شراب کہا جائے تو لوگوں کے ذہن میں اس دنیا کی شراب آتی ہے, اس لیے اس کی کوالٹیز بھی ساتھ بتا رہے ہیں. وَفَاكِهَةٍ مِّمَّا يَتَخَيَّرُونَ, اور طرح طرح کے میوے لیے جنہیں وہ پسند کریں گے. وَلَحْمِ طَيْرٍ مِّمَّا يَشْتَهُونَ, اور پرندوں کا گوشت لیے جس کی وہ خواہش کریں گے, یعنی وہ جو جنت کے ان کے خدمتگار ہیں وہ ان کے لیے شراب جنت کی, اسی طرح پھل وہاں کے اور پرندوں کے گوشت, پرندوں کا گوشت ان کے لیے لے کر کھڑے ہوں گے. اور میووں کے بعد, یہ جو پھل وغیرہ ہیں, اس کے بعد پرندوں کا گوشت جو ہے اس کے بارے میں ہے کہ پرندوں کا گوشت جو انسان کی طبیعت ہے اس میں اس کے لیے باقی جانوروں کے گوشت کے مقابلے میں زیادہ سازگار ہوتا ہے. وحور عین, اور خوبصورت آنکھوں والی حوریں ہوں گی. کامثال اللؤلؤ المکنون, ان حوروں کی جو صفت بیان کر رہے ہیں, کامثال اللؤلؤ المکنون, جو چھپا کر رکھے گئے موتیوں کی طرح حسین ہوں گی. جزاء بما کانوا یعملون, یہ سب کچھ کیوں دیا گیا ہے ان سابقین کو, کس وجہ سے دیا گیا, کچھ بھی نہیں کیا تھا, بس بیٹھے تھے, کوئی انہوں نے کوئی شارٹ کٹ ڈھونڈ لیا تھا, نہیں. جزاء بما کانوا یعملون, یہ ان اعمال کی جزا ہے, اعمال کی جزا جو وہ کرتے رہے ہیں, عمل کی جزا ہے. عزان محترم, لا يسمعون فيها لغوا ولا تأثيما, وہاں نہ بےہودہ کلام سنیں گے और नहीं गुनाह की बात। यानी जन्नत में ऐसा माहौल होगा कि नहीं वहां पर कोई बेहुदा बातें होंगी, नहीं वहां पर गुनाह की कोई बात होगी। इल्ला क़ीलन सलामन सलामा, हाँ सलाम सलाम कहना होगा, यानी अमन सलामती की बातें होंगी। यानी अब यहां पर साबिकून की सिफात और बता दिया, ये सब किस वजह से हुआ? जज़ा बिमा कानू यअमलून, उनके अमल की वजह से हुआ। अब अस्हाब यमीन के बारे में बात हो रही है, आयत नंबर 27। واصحاب اليمين ما اصحاب اليمين, और दाहने हाथ वाले तो दाहने हाथ वालों का क्या कहना? في صدر مخضود, वो बेखार बेरियों में, वह तलह ممدود, और केलों के गुच्छों, वह ظل ممدود, और लंबे सायों में। बस यानी उनके लिए क्या है? बेर का बता, बेखार बेरियों में, बेर होगी लेकिन बगैर कांटे वाले, और इसी तरह केलों के गुच्छे, तलह ممدود, केलों के गुच्छे। अमूमन बच्चे इस तरह के सवाल पूछते हैं कि क्या केला कुरान में है, केला का जिक्र कुरान में है, तो ये केलों का यहाँ पर जिक्र है। इसमें एक जमन एक छोटा सा नुकसान रख कर देता हूँ, हमने बच्चों के लिए कुछ चीजों के बारे में ताकीद और इसरार करने का, या बच्चों को ये जो फजूल चीजें खाते हैं, बाजारी चीजें खाते हैं कि जो उनके मैदे को भी खराब कर देती है, उनको रूहानी तौर पर भी मरीज कर देते हैं, ये जो बाजार की बनी चीजें या हत्ता जो पैकिंग मटीरियल भी बच्चों को खिलाने के लिए दिया जाता है, बाज लोगों को शौक होता है कि वो बाजारी चीजें बच्चों को ज्यादा खिलाते हैं। तो आप इस तरह की तहरीक दे सकते हैं बच्चों को कि बच्चों आओ तुम्हें बताएं कि कुरानी चीजें खाने की कौन सी है। हम अमूमन इस्तिलाह इस्तेमाल करते हैं कि ये जो बाहर की टॉफियां हैं, इनकी जगह जो अल्लाह ने आपके लिए टॉफियां बनाई है वो खाएं। देखें अल्लाह ने किस कदर खूबसूरत पैकिंग की हुई है, जिस तरह इनकी टॉफियों के रैपर प्लास्टिक के होते हैं, ये देखें अल्लाह का बनाया हुआ, जो अनार को ले लें किस कदर खूबसूरत पैकिंग है, एक एक दाने को जैसे पिरोया हुआ है। माल्टा ले लें किस कदर खूबसूरत पैकिंग है, केला ले लें किस कदर खूबसूरत पैकिंग है। और जब तक के इंसान के लिए मुफीद है तब तक वो ठीक रहता है, जिस वक्त उसकी एक्सपायरी डेट खत्म हो जाती है केले की, वो खुद ही खराब हो जाते हैं, खाने के काबिल नहीं रहता। बस अल्लाह ने ये जो जन्नत के मैदे बताए हुए हैं, जिसकी कुछ शक्लें इस दुनिया में भी मौजूद हैं, तो हम अपने बच्चों को इन्हीं की तरफ लाएं। आप देखेंगे आपके बच्चों की सेहत भी बेहतर हो जाएगी और रूहानी और मानवीय तौर पर भी बेहतर हो जाएंगे। हमने इसका अमली तजुर्बा किया हुआ है। जन्नत की एक और जो गिनवाई है नेमत, वह ज़िल्लुन ममदूद, लंबे साये। इससे मुराद कि जो तुलू फजर से तुलू आफ्ताब के दरमियानी हिस्से का जो साया होता है, देखें साये से मुराद एक तो होती है जैसे दरख्त का साया। अगर आप देखें तो ये जो नमाज फजर का टाइम जहां से शुरू होता है, वहां से लेकर जो सूरज तुलू होने का टाइम है, इस औकात के बारे में कहा जाता है कि ये जन्नत के औकात में से है। और ये बड़ा खूबसूरत वक्त होता है, दिन का बड़ा खूबसूरत वक्त है, तुलू फजर से तुलू आफ्ताब तक, और ये टाइम बहुत कीमती है, रिज्क की तकसीम के उनवान से, इबादत के उनवान से, गौर फिक्र करने के उनवान से, हत्ता इल्म हासिल करने के लिए भी। बस जन्नत के जो साये हैं, जिसके बारे में यहाँ एक हदीस भी है कि जन्नत के औकात मौसम बहार की सुबह सवेरे की तरह होंगे, ना गर्मी सर्दी की सुबह सवेरे की तरह, मौसम बहार की सुबह सवेरे की तरह। आयत नंबर 31, वमा इन मस्कूब, और बहते पानियों, व फाकिहतिन कसीरा, और सरावा फलों में होंगे। ये जो असहाब यमीन है इनकी नेमतें ये इन चीजों में होंगे। आयत नंबर 33, ला मकतू आती वला ममनुआ, जो न खत्म होंगे और न उन पर कोई रोक टोक होगी। यानी ये जो नेमतें हैं, जो फल हैं, ये जो पानी है, ये जो साये हैं, ये खत्म होने वाले नहीं है और न ही कोई रोक टोक है इनके लिए कि भाई इस टाइम खाएंगे, इस टाइम इनसे इस्तेफादा नहीं कर सकते, कोई रोक टोक नहीं है। वफूर शिम मरफूआ, और ऊंचे फर्श होंगे। إِنَّا أَنشَأْنَاهُنَّ إِنشَاءً, हमने उनको एक अंदाज में तखलीक, एक अंदाज तखलीक से पैदा किया. हूर की बात हो रही है, हमने उनको एक अंदाज तखलीक से पैदा किया, इन एक खास अंदाज में उन हुरू को पैदा किया है. فَجَعَلْنَاهُنَّ أَبْكَارًا, फिर हमने उन्हें बाकेरा बनाया है. عُرُبًا أَتْرَابًا, हमसर दोस्त हम उम्र बनाया है, यानी अहले जन्नत के हमसर होंगे. यानी क्या, ज़हनी सतह में उनके बराबर होंगे ताकि बात कर सके, हम उम्र बनाया है. याद रहे, खुद इस दुनिया में भी बीवी जोजा मियां बीवी अगर आपस में उनकी ज़हनी सतह मिलती हो, एक दूसरे से फिक्र मिलती हो, एक दूसरे से ख्यालात मिलते हो, तो जिंदगी बहुत खूबसूरत गुजरती है. अगर एक दूसरे से फिक्र न मिले, एक दूसरे से हमांगी न हो, एक दूसरे के साथ अगर ज़हनी वो एक दूसरे के साथ मिलते ना हो, अफकार और नजरियात ना मिलते हो, तो जिंदगी इंसान की तबाह और बर्बाद हो जाती है और वो घर जहन्नम का टुकड़ा बन जाता है. लेकिन अगर हमांगी हो और मियाँ बीवी में अच्छी अंडरस्टैंडिंग हो आपस में, तो फिर वही घर इसी दुनिया में जन्नत का एक टुकड़ा बन जाता है. लिअसहाबिल यमीन, ये सब असहाब यमीन के लिए है. सुल्लतुन मिनल अव्वलीन, एक जमात जो गुजर चुके हैं अगलों में से होगी. वसुल्लतुन मिनल आखिरीन, और एक जमात बाद में आने वालों में से होगी. साबिकून ने कहा था सुल्लतुन मिनल अव्वलीन, व एक फिर कलीम मिनल आखिरीन, बाद वालों में से थोड़े होंगे. सुल्लतुन मिनल आखिरीन, यहां पर कहा है कि एक गिरोह पहले गुजर चुके हैं उनमें से होगा और एक गिरोह इनमें से, यानी असहाब यमीन में शामिल होना अमल के जरिए से, जस्तजू के जरिए से, उन सिफात को अपने अंदर पैदा करने के जरिए से इंसान के लिए आसान होगा निस्बतन साबिकीन में से. आयत नंबर 41, वह असहाब शिमाल मा असहाब शिमाल, रहे बाएं हाथ वाले तो बाएं हाथ वालों का क्या पूछना. फी समूम व हमीम, वो जलती हवा और खोलते पानी में. वह ज़ुल्मुन यहमूम, और सियाह धुएं के साए में होंगे. ला बारिदिन वला करीम, जिसमें न खुनकी है, न ऐसा साया कि जिसमें न ठंडक है न राहत है. आमतौर पर साया जो है वो राहत का बाइस होता है, लेकिन दोज़खी साया जो है न उससे ठंडक मिलेगी न उससे राहत मिलेगी. इन्नहुम कानू क़ब्ल ज़ालिका मुतरफीन, क्यों ये असहाब शिमाल बने हैं, क्या वजह बनी है इनके असहाब शिमाल बनने की, वो सिफात अब आगे बयान हो रही है. अज़ान मोहतरम, फबई आला रब्बिकुम तुकद्दिबान, किस किस नेमत को झुटलाएंगे हम, मेरे रब के परवरदिगार ने खोल खोल कर बयान कर दिया है, जुज जुज बयान कर दिया है, कदम कदम बयान कर दिया है. फबई हदीस बादहु युमिनून, कुरान में कहता है खुदा, अब बताओ इस कुरान के बाद किस बात पर तुम ईमान लाओगे, अब इस कुरान के बाद कौन सी बात रह गई कि जिस पर तुम ईमान लाओगे. बस ऐजान मोहतरम, हमें मुतवज्जे रहना है, कुरान मजीद को दिक्कत से समझ के, गौर करके, इसके मतालिब को समझते हुए जब पढ़ना शुरू कर दें तो फिर हमारी जिंदगी का रुख तब्दील हो जाएगा. कुरान वो है कि जिसने अरब के उस जाहिलियत वाले माशरे को नूर से भर दिया, और उन ऐसे लोगों को कि जो पढ़ना लिखना भी नहीं जानते थे, इसी कुरान के जरिए से अल्लाह के नबी ने उनको मानवी और रूहानी बुलंदियों पर पहुंचाया, और दुनियावी तौर पर भी एक मजबूत ताकत बनकर दुनिया के नक्शे पर उभरे इसी कुरान से, इसी कुरान की तालीमात से. लिहाजा मैं और आप अगर इस कुरान में गौर फिक्र करें, इसकी तरफ मुतवज्जे हों, तदब्बुर करें, समझ के पढ़ना शुरू करें, तो यकीनन कुरान बेहतरीन हादी है, बेहतरीन रहनुमा है. हमने आयत नंबर 44 तक की तिलावत की है, इंशाल्लाह आयत नंबर 45 से हम कल तिलावत का आगाज करेंगे. असहाब शिमाल की जो क्वालिटीज थी, उनकी जो सिफात हैं, उनको बयान किया है इससे आगे, जो इंशाल्लाह कल हम बयान करेंगे. यहाँ पर मेरी बात तमाम है,
दुआ के साथ इख्तिताम करते हैं. इंशाल्लाह तमाम अहबाब जो दरस कुरान में हमारे साथ शामिल थे और जिन्होंने हमसे दुआ के लिए कहा है, उन सब के लिए, आप सब के लिए, और अल्लाह जिनके लिए चाहता है कि हम दुआ करें उन सब के लिए, इस मौजूदा वबा की वजह से जो लोग मुश्किलात में हैं, परेशान हैं, उन सब के लिए, और بیماروں کی شفایابی کے لیے، بے گناہ اسیروں کی رہائی کے لیے، مقروضوں کے قرض کی ادائیگی کے لیے، رزق و روزی میں وسعت کے لیے، جو بے اولاد ہیں ان کی اولاد کے لیے، گناہوں کی مغفرت کے لیے، عاقبت بخیر ہونے کے لیے، اصل یمین اور اللہ کرے کہ سابقون میں شامل ہونے کے لیے، اور یا سابقون کی پیروی میں ہی چلنے والوں میں شامل ہونے کے لیے، امام زمان کے ظہور کے تاجیل، رہبر معظم کی عمر درازی، آیت اللہ سیستانی اور دیگر مراجع کی صحت و سلامتی کے لیے، ان تمام دعاؤں کے لیے اور حاجات کی جو آپ سب کے دلوں میں ہیں، سب حاجات کی برابری کے لیے پانچ مرتبہ آئے مجیدہ کی تلاوت کر کے دعا کریں گے. اللهم صل علی محمد و آل محمد وعجل فرجهم. بسم اللہ الرحمن الرحیم. امن یجیب المضطر اذا دعاه ویکشف السوء. 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 یا کاشف الکرب والسوء والبلاء اکشف کروبنا وکروب جميع المؤمنین واقض حوائجنا وحوائج المحتاجين والسائلين واشف مرضانا ومرضى المسلمين برحمتك يا أرحم الراحمين وصلى الله على محمد وآله الطيبين الطاهرين. اللهم صل على محمد وآل محمد وعجل فرجهم. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.